نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وسارعوا إلى مغفرة من ربكم وجنة عرضها السماوات والأرض معدت للمتقین. اور جلدی کرو مغفرت کی طرف اپنے رب کی اور جنت کی طرف جس کا عرض آسمانوں اور زمین کے برابر ہے جو تیار کی گئی ہے متقین کے لیے. آج آپ سب سے جو بات میں کرنے والی ہوں وہ یہ ہے کہ جنت کی خواہش مند ہم سب ہیں الحمدللہ، اور اس کی دعائیں بھی کرتے ہیں، لیکن اللہ تعالیٰ نے قرآن پاک میں جنتیوں کی کچھ صفات بیان فرمائی ہیں کہ جنتی وہ لوگ ہیں جن کے اندر یہ کوالٹیز ہیں. اور یہ آل عمران کی آیت ہے، آپ لوگ گھر جا کے اس کو چیک کر سکتے ہیں، آیت نمبر 133 سے لے کر ہم 136 تک دیکھیں گے. اس میں دو آیتیں جنت کے بارے میں ہیں اور بیچ میں متقین کی کوالٹیز اللہ تعالیٰ نے بیان فرمائی ہیں جو جنت میں جانے والے ہیں. ان کوالٹیز کو اپنانا اس لیے ضروری ہے کہ جنت میں ان کے بغیر نہیں جایا جا سکتا. تو خواہشات سے جنت نہیں ملتی، کچھ کرنے سے ملتی ہے نا. اور آج ہم جو چیزیں دیکھیں گے یہ صرف ایک درس کی حد تک نہیں، ہم آئے ہیں ان کے گھر، آئے چلو تھوڑی دیر بیٹھے درس سن لیا اور گھر چلے گئے. دس از سم تھنگ ویری سیریس. آج ہم لے کر جائیں گے کچھ گھر، اور یہ وہ بھی چیزیں نہیں ہیں جو اوور نائٹ چینج ہو جائے گی ہمارے اندر کہ ہم رات کو آج سوئیں گے تو صبح کو اٹھ کے ہم یہ متقی بن چکے ہوں گے، ایسا بھی نہیں ہے. یہ وہ چیزیں ہیں جن کے اوپر ہمیں ورک کرنا پڑے گا، محنت کرنی پڑے گی، اور اس میں بار بار ہم گریں گے بھی. یہ میں آپ کو پہلے ہی بتا دوں، شیطان کہے گا نہیں تم نہیں ان میں سے ہو سکتے، لیکن ہم ہمت نہیں ہاریں گے اور بار بار کوشش کریں گے کہ ہم یہ صفات اپنے اندر پیدا کریں، کیونکہ ان میں ہمارے اندر ہم سب میں کمی ہے. یہ جو صفات یہاں پہ آج ہم بات کریں گے اس کی کمی ہم سب میں موجود ہے، اور ہم سب میں اصلاح کی گنجائش موجود ہے. جن میں یہ نہیں ہے وہ اپنے اندر پیدا کریں، جن میں ہیں وہ اور اس کو پالش کرنے کی کوشش کریں. اگر سب اپنے سیل فونز پلیز بیل آف کر دیں تو زیادہ اچھی بات ہے. تو اللہ تعالیٰ نے سورہ آل عمران میں آیت نمبر 133 میں فرمایا وَسَارِعُوا، بھاگو، دوڑو، رش کرو، جلدی کرو، کس چیز کی طرف؟ الٰی مغفرتٍ، مغفرت کی طرف. مغفرت کیا چیز ہوتی ہے ہم سب جانتے ہیں، معافی، بخشش. لیکن مغفر کا اصل معنی کیا ہے؟ ڈھانپ دینا. یعنی اللہ تعالیٰ چاہتے ہیں کہ ہم اس بخشش کی طرف دوڑیں جس میں ہمارے گناہوں کو ڈھانپ دیا جائے. دیکھیں دنیا کے اندر آپ کی کمیونٹی مثلاً میں کوئی بہت نیک شخص ہے، کوئی بہت دیندار شخص ہے جس سے آپ بہت ہائی ایکسپیکٹیشنز رکھتے ہیں، اور اس کا بہت نام ہے، بہت شہرت ہے، لیکن کسی دن آپ کو پتہ چلتا ہے کہ کسی نے کوئی مقدمہ اس کے خلاف دائر کر دیا کوئی بدکاری کا. اب کیا ہوتا ہے، ایک دم سب کے منہ کھلے کے کھلے رہ جاتے ہیں، ہائے یہ ایسا. وہ 4-5-6 مہینے مقدمے بھگتتا رہتا ہے، اور وہ اس کے اندر اتنی شرم محسوس کرتا ہے کہ وہ کہتا ہے اس سے تو بہتر ہے کہ مجھے موت آ جاتی، لیکن میں یہ رسوائی برداشت نہیں کر سکتا. تو آخر میں اگر وہ بری بھی ہو جاتا ہے تو سوچیں وہ سارا وقت جو اس نے اس ندامت شرم ساری میں گزارا کہ لوگ کیا کہہ رہے ہیں، وہ اس کے لیے کتنی بڑی تکلیف تھی، اذیت تھی. قیامت کے دن اللہ تعالیٰ جب اعمال نامے کھولیں گے تو ہر ایک کے اعمال نامے میں ایسی چیزیں ہوں گی جو وہ نہیں چاہتا کہ دوسرے دیکھیں. اللہ تعالیٰ اتنا غفور رحیم ہے، اس کو ہماری عزت کا ہم سے بھی زیادہ خیال ہے، فرمایا میں ڈھانپ دوں گا. تو مغفرت کی طرف آؤ کہ اللہ میرے گناہوں کو ڈھانپ دے کہ میری رسوائی نہ ہو. بعد میں چاہے اللہ معاف بھی کر دے، لیکن اگر رسوائی ہو گئی اور سب کو پتہ چل گیا یہ کرتی تھی، گھر میں ایسی تھی، اس کے ساتھ ایسی تھی، اس کے ساتھ ایسی تھی، اس کا تو وہ کردار ہی نہیں تھا جو یہ شو کرتی تھی، یا اس کے تو وہ عمل ہی نہیں تھے جو جیسے یہ بنتی تھی، تو ہمارا کیا حال رہے گا؟ اس وجہ سے، آگے آگے آ جائیں آپ لوگ، اس وجہ سے مغفرت کی طرف بلایا گیا، صرف معافی کی طرف نہیں، معافی تو رسوائی کے بعد بھی مل سکتی ہے، مغفرت کہ اللہ ڈھانپ دینا اور بخش دینا، اور فرمایا جلدی کرو. کیوں جلدی کیوں کرو؟ ہم جلدی کس چیز کی کرتے ہیں؟ جس کے لیے ٹائم کم ہوتا ہے تو ہم کہتے ہیں جلدی جلدی کرو، بچوں کے اسکول کا ٹائم ہو گیا، کیونکہ آپ کو پتا ہے ٹائم کم رہ گیا. اللہ تعالیٰ نے فرمایا مغفرت کی طرف اور جنت کی طرف، کیا اتنی جلدی کی کیا ضرورت ہے؟ ہم کہتے ہیں ٹائم بہت ہے، ابھی جلدی کیا کرنی ہے، ابھی بڑھاپا آئے گا تو کریں گے، ابھی یہ چیز ہو جائے تو کریں گے، ابھی فلاں انسیڈنٹ ہو جائے تو کریں گے. اللہ تعالیٰ فرماتے ہیں یہاں پہ سارعو، یعنی ٹائم کم رہ گیا ہے، تم دوڑ لگاؤ، رش کرو، بھاگو، بازار کی طرف نہیں، جاب کی طرف نہیں، کسی اور چیز کی طرف نہیں، مغفرت اور جنت کی طرف. تو اللہ تعالیٰ نے ہمیں اس بات میں، ورنہ ویسے بھی کہا جا سکتا تھا مغفرت مانگو اللہ سے، جنت کی تلاش کرو، فرمایا دوڑو. دوڑنے میں یہ پیغام ہے کہ تمہارے پاس وقت زیادہ نہیں ہے. تم جو سمجھ رہے ہو نا میرے پاس بہت وقت ہے، ابھی ابھی اتنی جلدی کیا ہے، ایسا نہیں ہے، تمہارے پاس وقت بہت کم ہے. ایک بزرگ تھے تو وہ فرماتے ہیں کہ مجھے زندگی کا اندازہ کس طرح سے ہوا کہ ایک دن میں جب بازار کے لیے نکلا تو میں نے ایک برف فروش کو دیکھا جو برف بیچ رہا ہے اور کہہ رہا ہے لوگوں اس کے اوپر رحم کرو جس کا سرمایہ پگھل رہا ہے. تو فرمایا مجھے اس دن سمجھ آئی کہ زندگی کیا ہے، کہ زندگی بھی وہ سرمایہ ہے جو مسلسل پگھل رہی ہے، اس کو آپ سٹور نہیں کر سکتے کسی فریج میں رکھ کے چار دن، اس کو پریزرو نہیں، فریزر میں رکھ کے ہم چیزوں کو پریزرو کر لیتے ہیں، کچھ مہینوں بعد بھی نکال کے ٹھیک ٹھاک ہوتی ہیں. یہ زندگی وہ چیز ہے جس کو پریزرو نہیں کیا جا سکتا، آج تک کوئی طریقہ ایسا نکلا ہی نہیں کہ آپ اس کو سٹور کر لیں، بچا لیں، پریزرو کر لیں، کسی طرح اس کو بچا لیں. یہ پگھلتی جا رہی، پگھلتی جا رہی. اللہ تعالیٰ فرماتے ہیں جلدی کر لو کیونکہ تمہاری زندگی پگھل رہی ہے. ہر روز ہم صبح اٹھتے ہیں تو ہم اپنی زندگی، کتاب زندگی کو کا ایک صفحہ لکھنا شروع کرتے ہیں، ایک پیج لکھنا شروع کرتے ہیں. ایسے جیسے صبح ہوئی، اب میں لکھ رہی ہوں کہ میں نے کیا عمل کیا، میں نے کیا نیکی کی، میں نے کیا برائی کی، کیا کیسی نظر اٹھائی، میں نے کیا بول بولے، میں نے کیا ایکشن کیے، میرے اخلاق کیا تھے، میرے کردار کیا تھا، میرے معاملات کیا تھے، وہ سارا دن میں لکھتی رہتی ہوں. جب رات آ جاتی ہے اگلے پیج پہ میں رات کے عمل لکھنا شروع کرتی ہوں، میں تہجد کے لیے اٹھی، میں نے اتنی تسبیح کی، میں نے ایسے کیا، میں نے یہ ذکر کیا، میں نے رات میں یہ بیٹھ کے فلمیں دیکھی، میں نے رات میں یہ باتیں کی، وہ سارا. جب یہ 24 آور گزر جاتے ہیں تو یہ ایک صفحہ زندگی کا ہم پلٹ دیتے ہیں اور اگلی صبح نیا صفحہ شروع کر دیتے ہیں. ہم سب تیزی سے لکھ رہے ہیں، تیزی سے لکھ رہے ہیں، ہم سب اپنی بک خود تیار کر رہے ہیں، جس کو اللہ تعالیٰ قیامت کے دن کہیں گے نا پڑھو اپنی کتاب، تم اپنی کتاب پڑھو کیونکہ تم اپنا حساب لینے کے لیے خود ہی کافی ہو، یہ تمہاری ہی تو بک ہے، کسی اور کی تو نہیں. ڈرنے کی بات نہیں، لوگ اپنی بک سے خود ڈر رہے ہوں گے، کسی اور کی بک سے نہیں، اپنی بک سے خود ڈر رہے ہوں گے. کیوں؟ کیونکہ اس میں جو انہوں نے لکھا ہوا ہے نا، ان کو پتا ہے کہ ہم نے کیا لکھا ہے. ہم بھی روز لکھ رہے ہیں، روز لکھ رہے ہیں، صبح کے عمل لکھ رہے ہیں، رات کے عمل لکھ رہے ہیں، اور لکھتے چلے جا رہے ہیں، بڑی سویٹ سے لکھ رہے ہیں. اور اس طرح سے کتاب کے جو بھرے ہوئے صفحے ہیں وہ زیادہ ہوتے جا رہے ہیں اور خالی صفحے کم رہتے جا رہے ہیں، ایوری ڈے کم ہو رہے ہیں. ایک دن ایسا بھی آئے گا کہ ہم آخری صفحہ نکالیں گے، آخری صفحے پہ لکھیں گے، اور جب ہم وہ ختم کریں گے تو ہماری آنکھیں بھی بند ہو جائیں گی اور ہماری بک بھی بند ہو جائے گی، اور ہماری بک ہمارے ساتھ رکھ دی جائے گی. اب نہ اس میں کوئی ایڈیشن ہے اور نہ کوئی سبٹریکشن ہے، جو ہے ویسا کا ویسا ہی ملے گا قیامت کے دن، کسی پہ کوئی ظلم نہیں کیا جائے گا، یہ محفوظ کر کے رکھ دی جائے گی. اب میری مرضی ہے میں کیا لکھنا چاہتی ہوں، یہ میری مرضی، اللہ نے مجھے اختیار دیا ہے، چاہے تو سب ضائع کر دوں سرمایہ، اور چاہے تو کسی کام میں لگا دوں، بچ تو یہ سکتا نہیں ہے، دن شروع ہوتا ہے، میری مرضی میں گھر میں کیا کر رہی ہوں. چاہے تو میں کوئی نیکی کر کے اس عمل کو اپنی آخرت کا توشہ بنا لوں، اور چاہے میں کوئی برائیاں کر کے اپنے لیے خود سزا کو اپنے لیے اس کا اپنے آپ کو حقدار کر لوں. یہ ہماری اپنی مرضی ہے. اللہ تعالیٰ نے اسی وجہ سے فرمایا وسارعوا، کیونکہ اللہ تعالیٰ ہمارا بہت خیر خواہ ہے، اس سے زیادہ کوئی خیر خواہ نہیں آپ کا، اس سے زیادہ کوئی ہمدرد نہیں آپ کا. وہ فرماتا ہے جلدی کر لو میرے بندو، جلدی کر لو، تمہارے پاس وقت نہیں ہے. تم جو سمجھتے ہو نا میں ابھی جوان ہوں، میرے پاس بڑی انرجی ہے، بڑے دن ہیں ابھی، نہیں، جلدی کر لو، یہ وقت جلدی ختم ہو جائے گا. جلدی کرو مغفرت کی طرف، جلدی کرو جنت کی طرف. اور وہ جنت کیسی ہے؟ ارضھا السماوات والارض، جس کا عرض، آپ نے کپڑے کا عرض دیکھا، جو لوگ کبھی کپڑا خریدتے ہیں، میٹیریل خریدتے ہیں، عرض بڑا ہوتا ہے کہ اس کی ویڈتھ بڑی ہوتی ہے کہ لینتھ؟ لینتھ بڑی ہوتی نا، ویڈتھ ہمیشہ چھوٹی ہوتی ہے، رائٹ؟ ہم کہتے ہیں کتنا عرض ہے، میٹر کا ہوتا ہے، ڈیڑھ میٹر کا بہت بھی. اگر جنت کا عرض آسمانوں اور زمین کے برابر ہے تو سوچیں وہ جنت کی لمبائی کیا ہوگی. اتنی بڑی وہ جنت ہے، اس کی طرف دوڑو. یاد رکھو دنیا کی طرف دوڑنے والے بہت ہیں، دنیا کی طرف دوڑنے والے بہت ہیں، اور دنیا تھوڑی ہے، تو کسی کو مل بھی گیا تو زیادہ سے زیادہ کیا مل سکتا ہے. جنت کی طرف دوڑنے والے کم ہیں اور جنت بہت بڑی ہے، تو جو اس کی طرف دوڑ لگائے گا اس کو ضرور کچھ نہ کچھ ملے گا. اس لیے جنت کی طرف دوڑ لگاؤ. لیکن یہ جنت ہر ایک کے لیے نہیں ہے. اعدت للمتقین، یہ تیار کی گئی ہے متقی لوگوں کے لیے. یہ صرف ہماری باتیں ہیں یا ہماری امانی جس کو کہتے ہیں، یعنی وشفل تھنکنگ، یہ ہماری خواہشات تو ہو سکتی ہیں کہ جنت ایسے ہی مل جاتی ہے. جنت ایسے نہیں ملتی جب اللہ تعالیٰ نے فرمایا دیا اعدت للمتقین، متقین کے لیے تیار کی گئی ہے، ہر ایک کے لیے نہیں ہے کہ بھیڑ چال ہوگی تو دھکم پیل کرتے ہوئے ہم سارے اندر انٹر ہو جائیں، ایسے نہیں ہے. اللہ کی جنت مفت نہیں ہے. پر نبی صلی اللہ علیہ وسلم نے فرمایا اللہ کا سودا بڑا مہنگا ہے اور اس کا سودا جنت ہے. اللہ کا سودا بڑا مہنگا ہے. آپ ایک برانڈ نیم کا سوٹ لینے جائیں تو آپ کہتے ہیں بڑا مہنگا، وہ جو بازار میں ملنے والا سوٹ مہنگا، جنت ہم سوچتے ہیں کہ اس سوٹ کی قیمت سے بھی زیادہ سستی ہے، کہ جو بنا کچھ کیے مل جائے گی. ایک تو اس خوش فہمی کو ہم نکال دیں، بغیر کچھ کیے جنت نہیں ملنی. اللہ تعالیٰ قرآن پاک میں بار بار فرماتے ہیں تم نے کیا سمجھ رکھا ہے، تم ایسے ہی جنت میں چلے جاؤ گے، ابھی تو ہم نے تمہیں آزمایا ہی نہیں، تمہارا ٹیسٹ ہی نہیں ہوا، تم کیسے سوچ سکتے تم ایسے ہی چلے جاؤ گے؟ ٹیسٹ ہوگا، آزمایا جائے گا، کون کیا عمل کرتا ہے، کیسے زندگی گزارتا ہے، کیسے رہتا ہے. ہم سوچتے ہیں بڑے مشکل ہیں یہ عمل، یہ جو کام آگے میں بیان بھی کرنے لگی ہوں آپ بھی سوچیں گے بڑا مشکل ہے، لیکن یہی قیمت ہے. سودا آپ کے سامنے، اگر آپ قیمت دے سکتے ہیں تو سودا ملے گا، نہیں دے سکتے تو نہیں ملے گا. یہ تو آپ کی مرضی ہے نا. آپ نے، آپ کو بازار میں کوئی چیز پسند آتی ہے، آپ کہتی ہے ہائے مجھے بہت پسند ہے، لیکن اگر قیمت آپ کی جیب میں نہیں ہے تو کیا دے گا دکاندار آپ کو؟ اللہ تعالیٰ نے یہ قیمت بیان فرما دی ہے یہاں پہ. اگر قیمت دے سکتے ہو تو جنت مل سکتی ہے. اگر قیمت جیب میں نہیں اور آپ کہتے ہیں بڑا مشکل ہے عمل کرنا، بڑا مشکل ہے، یہ کام ہم سے نہیں ہوتے، تو آپ نے گیو اپ کر دیا. یاد رکھیے یہ زندگی، یہ واحد سرمایہ آپ کے پاس جس سے جنت خریدی جا سکتی، واحد سرمایہ. اس کے بعد اور کوئی زندگی نہیں ہے جس میں جنت کی تیاری کے لیے آپ کوئی کام کر سکیں. آپ کے پاس اگر انویسٹمنٹ، مثلاً کسی کے پاس $10,000 ہو، اس کی کل پونجی یہی ہے، کل سرمایہ یہی ہے، بڑا دیکھ بھال کے خرچ کرے گا نا، کہ میں جہاں لگاؤں بھائی میرے پاس تو اتنے ہی ہیں، اگر یہ ضائع ہو گئے تو میرے پاس اور کچھ نہیں ہے، یہ میری کل پوری زندگی کی کمائی ہے. اسی طرح یہ جو زندگی ہے نا، یہ آپ کے پاس واحد انویسٹمنٹ ہے، اس کو صحیح جگہ انویسٹ کریں ورنہ یہ ضائع ہو جائے گی. ایک بندے کے پاس ایک بیگ آف واٹر ہے، وہ صحرا میں ہے، اگر ایک پانی کی چھاگل ہے اور دور دور تک کہیں پانی نہیں، تو کیا اس پانی سے پیر دھوئے گا؟ سنبھال کے رکھے گا، کہے گا پینے کے کام آئے گا، پیر نہیں دھوؤں گا، شاور نہیں شروع کر دے گا لینا. اسی طرح یہ زندگی ایک ہی ہے، ایک بیگ آف واٹر سمجھ لیں، ایک دفعہ ملنی ہے یہ زندگی. اگر ضائع کر دی تو کوئی اور چانس نہیں ہے جنت کمانے کا. اس زندگی کو بیکار اگر گزار دیا, دوبارہ نہیں ملنی کہ یہ لو تھوڑے سے اور دن تمہیں مل گئے کہ تم جنت کما لو, ایسا نہیں ہوگا. سوچ لو پھر کہ یہ زندگی کتنی قیمتی ہے اور اس کے ایک ایک لمحہ کتنا قیمتی ہے, ایک ایک دن کتنا قیمتی ہے, جس کی شاید ہمیں آج سمجھ نہیں آتی, لیکن قیامت کے دن لوگ حسرتیں کریں گے, روئیں گے کہ ایک دفعہ اس دنیا میں ہمیں دوبارہ بھیج دے یا رب کہ ہم جا کے کچھ نیک عمل کر لیں. تب سمجھ آئے گی کہ یہ زندگی کتنی قیمتی تھی. یہ آج ہمیں بیکار ہی لگتی ہے, دن گزر رہے ہیں, راتیں گزر رہی ہیں, سال گزر رہے ہیں, مہینے گزر رہے ہیں, ہمیں احساس نہیں ہے کہ ہم کتنی قیمتی متاع لٹا رہے ہیں, بیکار لٹا رہے ہیں. تو اللہ تعالیٰ نے فرمایا اعدت للمتقین, یہ متقین کے لیے تیار کی گئی ہے. متقین کون؟ پہلی صفت جو متقی لوگوں کی اللہ تعالیٰ نے بیان فرمائی, الذین ينفقون فی السراء والضراء, وہ جو خرچ کرتے ہیں سہولت کے وقت, کشادگی کے وقت بھی اور تنگی کے وقت بھی. یعنی ان کا خرچ ایسا نہیں ہے کہ صرف جس وقت اچھے حالات ہیں تب خرچ کرتے ہیں. انسان کو اچھے حالات ہوتے ہیں, کیا دیتا ہے, اچھا چلو ابھی میرے پاس میرا بونس آیا ہے, مجھے ریز ملی ہے, مجھے پروفٹ ہوا ہے اس بزنس میں, چلو تھوڑا سا کچھ اللہ کے راستے میں دے دیتے ہیں. جب تنگی کے حالات ہوتے ہیں تو انسان کیا کہتا ہے, نہیں حالات بڑے تنگ ہیں, جب حالات صحیح ہوں گے تو پھر دوں گی. وہ ایسے نہیں ہیں, وہ یہ ویٹ نہیں کرتے, وہ دونوں حالات میں دیتے ہیں, چاہے ان کے اوپر تنگی ہو چاہے آسانی ہو. اور انفاق میں صرف پیسہ خرچ کرنا ہی نہیں ہے, بلکہ جو نعمت بھی آپ کو ملی ہے, جو رزق بھی آپ کو ملا ہے, زندگی ہے, وقت ہے, کوئی صلاحیت ہے, مال ہے, ان میں سے دیتے ہیں, اس میں سے خرچ کرتے ہیں. ہم تو فوراً کہہ دیتے ہیں اس میں کچھ مسئلہ, اس میں وہ یہ نہیں کہتے کہ اس وقت میری جوانی کی ایج ہے, اس وقت میرے پاس ٹائم نہیں ہے, اس وقت میرے بچے چھوٹے ہیں. اس تنگی کے وقت میں بھی اللہ کے راستے میں لگاتے ہیں, کشادگی میں بھی اللہ کے راستے میں لگاتے ہیں, رزق میں بھی اللہ کے راستے میں دیتے ہیں, مال جب مال کی صورت میں ہوتا ہے تب بھی خرچ کرتے ہیں. جوانی ہے تو بیسٹ ٹائم اللہ کے لیے لگاتے ہیں, صحت ہے تو اللہ کے لیے لگاتے ہیں کچھ وقت. وہ لوگ خرچ کرتے ہیں, اور خرچ کرنا مال کی محبت کو کم کرتا ہے. آج کے دور میں دیکھیں سب سے زیادہ جو ہے نا مٹیریلزم کی دوڑ, مٹیریل کی محبت اتنی زیادہ ہو گئی ہے کہ بس جینا مرنا ہمارا یہی بن گیا کہ اور 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 ملتا رہے. اتنی محبت ہے مال کے ساتھ کہ خرچ کرنے وقت مٹھی بند ہو جاتی ہے. حالانکہ خرچ کرنے والے کے لیے وعدے ہیں اللہ کے رسول کی طرف سے کہ دنیا میں بھی اللہ ریٹرن کرے گا اور آخرت میں بھی دے گا. جب انسان اللہ کے راستے میں خرچ کرتا ہے تو وہ ثابت کرتا ہے کہ مجھے رسول کے وعدوں پر یقین ہے. کیونکہ دیکھیں ورنہ تنگی کے وقت میں کون خرچ کر سکتا ہے, وہ ہی خرچ کرے گا نا جس کو یہ یقین ہے کہ اللہ ضرور ریٹرن دے گا مجھے, وہ ضرور مجھے واپس دے گا. جس کو یقین نہیں ہے وہ مٹھی بند کر لے گا اور کہے گا کہ نہیں کیا پتا مجھے کل کو کس کی اور ضرورت پڑ جائے, میرے حالات اور خراب ہو جائے, میں کیا یہاں پہ دوں. نہیں, جو جانتا ہے کہ اللہ دنیا میں بھی دینے کا وعدہ کرتا ہے کہ اس سے زیادہ کر کے لوٹائے گا اور آخرت میں بھی دے گا. 10 دنیا اور 70 آخرت کا تو فارمولا سمپل ہی یاد رکھے, $1 دیں گے تو 10 دنیا میں ملے گا اور 70 آخرت میں ملے گا, یہ منیمم ہے. اور آپ کا خلوص, آپ کی جتنی آپ کے حالات ہیں اس کے مطابق اللہ چاہے تو اور بڑھا دے. تو اللہ کے راستے میں دیتے وقت مٹھی بند نہ کرو. ہم کہتے ہیں بازار جاتے ہیں, جب شادیوں کے اوپر ہم خرچ کرنے لگتے تو ہم کبھی سیکنڈ تھاٹ آتا ہی نہیں, کتنا بھی خرچ کرنے لوگوں کبھی سوچتے نہیں اس سے ہم غریب ہو جائیں گے. میک اپ پہ, جیولری پہ, کپڑے پہ کبھی دوسرا خیال نہیں آتا, لیکن جب اللہ کے راستے میں خرچ کرنے لگتے تو فوراً خیال آتا ہے اور بھی تو لوگ دے ہی رہے ہیں نا, ہو جائے گی ان کی ضرورت پوری, فلاں دینا ہم نے ہی صرف ٹھیکہ لیا ہوا, ہر وقت یہ تو ڈونیشن مانگتے ہیں, تب ہم یہ سوچتے ہیں. اور قیامت کے نزدیک ایسا وقت ہوگا کہ کوئی انسان صدقہ لے کر نکلے گا اور اس کا صدقہ لینے والا کوئی نہیں ہوگا. یہ نیکی کا موقع آپ سے چھن جائے گا, ہمیشہ کے لیے نہیں ہے. وہ کہے گا کل لے کر آتے تو میں لے لیتا, آج مجھے ضرورت نہیں. تو صدقے کی نیکی بھی جب تک آپ کے پاس اپرچونٹی ہے صدقہ کرو اللہ کے راستے میں، ایک دن ہی اپرچونٹی ختم ہو جائے گی. آگے سورہ پیچھے اس سے پچھلی سورت میں سورہ بقرہ میں اللہ تعالیٰ نے نیکی کی جو ڈیفینیشن بتائی ہے نا، اس میں یہی بتایا کہ بیر کیا ہے. بیر نیکی یہ ہے کہ اللہ پر ایمان لے کر آؤ، قیامت پر، فرشتوں پر، نبیوں پر. اور اس کے بعد پہلی بات کیا فرمائی؟ خرچ کرو اللہ کے راستے میں. تم خرچ کر کے پروف کرو کہ تمہیں اللہ پر ایمان ہے، کیونکہ ایمان کے بغیر خرچ نہیں ہو سکتا. انسان کہتا ہے میں اتنی محنت سے کمایا، میں کیوں دوں، میں کیوں خرچ کروں؟ انسان یہ سوچتا ہے میں اس کو دے رہا ہوں، اس کو دے رہا ہوں، اس کو دے رہا ہوں. وہ اس کو نہیں دے رہا، وہ کس کو دے رہا؟ وہ اللہ کو دے رہا. اس لیے حضرت عائشہ رضی اللہ تعالیٰ عنہا جب اللہ کے راستے میں کوئی چیز دینی ہوتی تو خوشبو لگا کے دیتی تھی کہ اس تک پہنچنے سے پہلے اللہ تک پہنچے گی، یہ میں اللہ کو دے رہی ہوں، میں کسی انسان کو نہیں دے رہی. ہم دیتے وقت احسان کرتے ہیں، وہ اس کو نہیں دیا ہوتا آپ نے، وہ تو آپ نے اللہ کو دیا ہوتا. اور جب کوئی وہ دعا دیتا تو اپنے جو بھی اپنی لونڈی غلام کو بھیجا ہوا ہے دینے کے لیے، تو پوچھتی کہ اس نے کیا دعا دی، جب وہ بتاتے تو وہی دعا اس کو لوٹا دیتی کہ میں دنیا میں ان سے کوئی اجر نہیں چاہتی، میں ان سے کوئی کہ دعا بھی اگر انہوں نے مجھے دیا نا، یہ بھی کوئی اجر ہے نا جو میں نہیں، مجھے یہ بھی نہیں چاہیے، میں ان کو وہی دعا لوٹا دیتی ہوں کہ مجھے سارا اجر اللہ سے چاہیے. سورہ دہر میں اللہ تعالیٰ نے فرمایا وہ کھلاتے ہیں لوگوں کو اور وہ کہتے ہیں ہمیں شکریہ بھی نہیں چاہیے، ہمیں شکریہ بھی نہیں چاہیے. ہم کہتے ہیں آئی اتنا تو کرتی، تھینک یو تو بول دیتی، ان کو تو احساس ہی نہیں. ہم کہتے ہیں ہمارا نام نہیں اناؤنس ہوا، ہم چیزیں بھیجتے ہیں آگے آگے کہ ہمارے نام اناؤنس ہو، پہلے ہمارا نام لیا جائے. اور یہ دیکھو جو اللہ کے راستے میں خرچ کرتے ہیں اور اللہ کو دیتے ہیں، ان کو لوگوں سے کوئی تمنا نہیں ہوتی. اور یہ بھی یاد رکھیے اللہ تعالیٰ نے یہاں پہ ملینئرز کو نہیں فرمایا ہوا کہ تم خرچ کرو، متقین کو فرمایا. ہو سکتا ہے کسی متقی کے پاس کچھ زیادہ ہو ہی نہ، بہت ہی کم ہو. ہم کہتے ہیں ہمارے پاس کچھ زیادہ ہے ہی نہیں. آپ کو پتہ ہے اگر آپ کے پاس دو کھجوریں بھی ہیں نا، ان میں سے ایک بھی دے دو گے تو یہ بھی اللہ کے راستے میں خرچ کرنا ہے. کہ حدیث میں آتا ہے ایک کھجور کو اللہ تعالیٰ پال کے احد پہاڑ جتنا کر دے گا. تو کبھی بھی یہ نہ سوچو میرے پاس تو کچھ ہے نہیں، کچھ تو ہوگا آپ کے پاس. دو سیب ہیں، ان میں سے ایک سیب دے دو اللہ کے راستے میں. اللہ نے یہ نہیں دیکھنا کس نے کتنا دیا، اللہ نے دیکھنا ہے آپ کا خلوص کیا تھا. ایک بندہ ایسا ہے جو ملینئر ہے اور وہ $1,000 نکال کے دیتا ہے، اور دوسرا بندہ ایسا ہے جو $2 دیتا ہے. وہ $2 دینے والا، اس کے پاس تھے ہی 10، اس نے اس میں سے 2 دے دیے. دوسرے کے پاس $1,000,000 تھا، اس نے اس میں سے 1,000 دیے. یقین کرو اللہ کو وہ $2 دینے والا زیادہ پیارا ہے کہ اس کے پاس تھے ہی 10. تو آپ یہ نہ دیکھو کہ کتنی اماؤنٹ تھی. آج کے وقت میں چیک دیکھے جاتے ہیں، ہائے بس اتنا سا دیا اس نے، فلاں نے اتنا سا دیا. جس کے پاس جتنا ہے وہ اس کے مطابق دے، تھوڑا ہے تھوڑے میں سے بھی نکالو، زیادہ ہے تب بھی نکالو. تو جن کے پاس تھوڑا ہے وہ یہ نہ کہیں ہمارے ہسبینڈ ہمیں دیتے نہیں ہیں، ہم کیا خرچ کریں. نہیں، خرچ کرو جو بھی کچھ دے سکتے ہو، جتنی بھی تمہاری استطاعت ہے. اسی طرح صرف پیسوں میں نہیں، کھانے میں، پینے میں، آپ اپنے کپڑوں میں سے کچھ دے سکتی ہیں، آپ اپنی جو آپ کے پاس علم ہے اس میں سے کچھ خرچ کر سکتی ہیں، لیکن خرچ کرو ضرور. نمبر 2 کوالٹی اللہ تعالیٰ نے کیا بیان فرمائی ہے جو جنتیوں کی ہے، اور یہ کوالٹی بھی بہت ضروری ہے، وہ ہے والکاظمین الغیظ، جو غصے کو پی جانے والے. کاظم کہتے ہیں نگل جانا. دیکھو ایک چیز میں اٹھا کے نا، کوئی یہاں سے ایک نوالا اٹھا کے منہ میں رکھ لوں تو ٹھیک ہے، منہ میں تو ہے لیکن آپ کو نظر آئے گا وہ، اور جب میں اس کو نگل جاؤں تو نظر آئے گا؟ نہیں نظر آئے گا. غصے کا گھونٹ منہ میں نہیں رکھنا، وہاں کچھ بولے تو نہیں لیکن غصہ باہر سے نظر آ رہا ہے، تیوری چڑھی ہوئی ہے، نتھلیں پھول رہے ہیں، منہ سرخ ہوا پڑا لیکن ہم نے دیکھو غصہ کیا نہیں ہے. نہیں، اللہ تعالیٰ فرماتے کاظم یعنی نگل جاؤ کہ پتہ ہی نہ چلے کہ غصہ ہے، کیونکہ جب نگل جاؤ گے تو کیا ہوتا ہے، پتہ چلتا ہے اس کے منہ میں کھانا ہے؟ نہیں، نگل جو آپ چیز نگل جاتے وہ نظر ہی نہیں آتی، یعنی پتہ ہی نہ چلے، نظر ہی نہ آئے. اور ہم تو دکھاتے ہیں کہ ہمیں غصہ آ رہا ہے، देखो तुम, सोचें कि गुस्से वाले लोग अगर जन्नत में चले गए तो क्या हाल होगा वहां का, है ना, वहां का माहौल कितना खराब हो जाएगा। तो गुस्से वाले लोग नो एंट्री, एग्जैक्टली बहुत अच्छी बात आपने कही। मैंने इसीलिए आपको शुरू में क्या बताया कि आप कहेंगे मुश्किल काम है, लेकिन दिस इज द प्राइस। आप बाजार में खड़े में हैं, चीज आपके सामने है, जनाब आप कीमत दें तो ले लें, नहीं आप अफोर्ड कर सकते जाओ घर, मत ख्वाहिश करो फिर इसकी। ये जन्नत का सौदा है, ये है ही मुश्किलात में घिरी हुई। किसने कह दिया आसानियों में घिरी हुई है? आपको तो बताया गया है ही मुश्किलात में घिरी हुई। तो पी जाते हैं गुस्से का घूंट। और ये जो कादिम है ना लफ्ज, जो हमारे तालीबुल कुरान के स्टूडेंट हैं वो बताएं कि ये इसम है या फेल है। पहले आया यूं फिकूना, वो खर्च करते हैं, अब है कादिम फाइल के वजन पर, यानी इसम फाइल है ये। इसम में जब कोई चीज आ जाती है ना तो उसमें कंटिन्यूटी होती है, यानी कि एक दफा दर सुन लिया था तो आज हमने सोचा कि आज हम गुस्सा पी लेते हैं, उसके बाद हमें याद ही नहीं, वो कंटिन्यूसली ये प्रैक्टिस करते हैं। और मैंने आपको शुरू में क्या बताया, ये ओवरनाइट चेंज नहीं आएगी, वील हैव टू वर्क ऑन दिस, हमें मेहनत करनी पड़ेगी, अपने आप को बार बार याद कराना पड़ेगा मैंने गुस्से को पीना है, गुस्से को पीना है, मैंने नहीं गुस्सा करना है। और गुस्से के विक्टम सबसे ज्यादा कौन होते हैं? हमारे घर वाले, चाहे वो बच्चे हों चाहे वो हस्बैंड भी होते हैं कई घरों में। तो ये जो चीज़ है ना, ये ज्यादा इफेक्ट हमारे क्लोज वंस होते हैं। बाहर वालों को तो हम एक दो घंटे के लिए यहाँ पे आए हैं, हम हंस के उनके साथ बात करेंगे, हंस के आपके साथ बात करेंगे, आप कहेंगे बहुत अच्छे अखलाक हैं, बहुत अच्छे, इस अखलाक को क्या करना। जबकि हमारे घर वाले जो हैं वो परेशान हैं कि बस घर में एंटर हो गई हैं तो अब बच्चे भी सहम गए और तो शौहर भी सहम गए। तो ये वाली चीज़ नहीं होनी चाहिए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं तुम सब में ज्यादा अपने घर वालों के साथ अच्छा हूं, सब में अपने घर वालों के साथ ज्यादा अच्छा हूं। फरमाया सबसे बेहतरीन इंसान वो है जो अपने घर वालों के साथ अच्छा हो, ये नहीं कि बाहर वालों के साथ अच्छा हो। हम में से अक्सरियत बाहर वालों के साथ तो बहुत अच्छी है, घर में हमारी जरा गवाहियां आ जा, आप भी जाके अपने बच्चों से ले लीजिएगा कि मैं कैसी हूं, वो फिर हमें अपना रिजल्ट खुद ही पता चल जाएगा कि हम कितने कादी मीनल गईज हैं, कितना पीते हैं हम गुस्से को। तो वो हमें गवाही दे देंगे कि हमारा हाल क्या है। तो पास हम उस दिन होंगे जिस दिन वो ये गवाही दे दें कि मामा आप तो बड़ी कूल माइंडेड हैं, आप तो बहुत कूल माइंडेड हैं, काजी मीनल गईस बहुत मुश्किल काम है। लेकिन नामुमकिन नहीं है। ये वो लोग हैं, काजिम का लफ्ज इसलिए आया, नाउन इसलिए आया कि यानी जिसको हम कहते हैं ना आम जुबान में कूल माइंडेड, कूल माइंडेड बन जाए। देखें चार किस्म के लोग होते हैं गुस्से के मामले में। एक वो होता है जिसको गुस्सा जल्दी आता है और जल्दी चला जाता है, दूसरा वो होता है जिसको देर से आता है और देर से जाता है, तीसरा वो है जिसको जल्दी आता है देर से जाता है, और चौथा वो है जिसको देर से आता है जल्दी चला जाता है। इनमें से बेस्ट कौन सा है? देर से आता है और जल्दी चला जाता है। और वर्स्ट कौन सा है? जल्दी आ जाए और देर से जाए, यानी गुस्सा अब आ गया है तो उसने खत्म ही नहीं होना और चलते ही चले जाना है। ये मर्दों के लिए भी है, औरतों के लिए भी है। और हमारे हाल क्या है कि आज हम कहते हैं बस बस समझ जाना मेरा गुस्सा बड़ा तेज है, यानी अब तुम ही समझ जाओ मैं तो कुछ नहीं, यानी फिर अपना नहीं गुस्सा कंट्रोल करना, आप ही समझ जाए। और फिर हम कहते हैं कि हम दिल के बुरे नहीं है, वैसे मेरा गुस्सा तेज है। दिल को क्या करना, अल्लाह ताला फरमा रहे कादी मीनल गईज, ये तो बाहर की चीजें हैं ना। तो इसके अंदर ये नहीं कहा गया कि बच्चों के साथ तो गुस्सा करते हैं बाकियों के साथ कूल माइंडेड, बस सबके साथ ही कूल माइंडेड रहना। इसकी मेहनत हम आज से शुरू करें अगर हमने जन्नत में जाना है तो। और अगर हमारे अपने घर वाले हमारी अच्छी गवाही ना दे सके तो बाहर वाले कितना भी हमें सर्टिफिकेट दे दें उसका फायदा नहीं है। एक जगह पर आता है कि शैतान जो है ना गुस्से के वक्त इंसान के साथ ऐसे खेलता है जैसे बच्चा फुटबॉल के साथ। जैसे बच्चा फुटबॉल के साथ खेलता ना, यानी इस तरह उसे प्ले करता है। अब जिस वक्त आपको गुस्सा आ गया ना, आप शैतान के हाथों में हैं। वो अब आपसे जो मर्जी कराएगा, जैसे बच्चा फुटबॉल इधर मार रहा है उधर मार रहा है, वो आपको इस तरह यूज करेगा। और अक्सर औरतें कहती हैं मेरे हस्बैंड ने तलाक दी लेकिन गुस्से में दी थी, ये हुई कि नहीं हुई? अब देख लें, इससे पता चलता है कि गुस्से में इंसान क्या, वैसे उनका मतलब नहीं था लेकिन बस उन्होंने क्या दी, क्योंकि गुस्से में देखो इंसान वो चीजें कह जाता है जो उसकी इंटेंशन भी नहीं होती। शैतान ऐसे उसको पागल करता है। इसी तरह माजरत के बाद मैं आपको बताऊं, गुस्से में हम बाज़ दफ़ा अपने बच्चों को इतनी हर्टफुल बातें कह देते हैं कि वो सारी जिंदगी के जख्म बन जाते हैं, और वो बच्चे आके शेयर करते हैं, फिर उनको क्या कहा जाए। मेरे पास खुद ऐसे बच्चे आए हैं कि हमारी माँ ने ये कहा, हमारे बाप ने हमें ये कहा, वो कभी भूल सकते हैं इस बात को? और हम सोचते हैं तो क्या हो गया, मैंने गुस्से में कह दिया था ना, वैसे तो मैं प्यार करती हूँ। तो आपके प्यार को किसने देखा जी? आप दिल में प्यार लिए फिर रहे हैं, गुस्से में मैंने ये कह दिया। तो गुस्से में कही भी बातें बाज दफ़ा दूसरों के लिए बहुत हर्टफुल हो जाती हैं। इसलिए आपका तो जनाब गुस्सा रहा और दूसरे के सारी जिंदगी के लिए एक रोग बन गया, इसने मुझे ऐसा कह दिया। तो गुस्से को पी जाओ। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि अगर खड़े हुए हो तो बैठ जाओ, बैठे हुए हो तो लेट जाओ। हम गुस्से में क्या करते हैं, बैठे हुए भी हैं तो खड़े हो जाते हैं, लेटे में तो बैठ जाते हैं। मैं लड़ने के मूड में, मैं और एनर्जेटिक। अच्छा मैं आपकी बात जरा एंड में देख, फिर बात वरना सारी वो हो जाएगी, सब डिस्टर्ब हो जाएगी मजलिस। तो देखिए जिस वक्त गुस्सा आए उस वक्त फरमाया खड़े हो बैठ जाओ, बैठे हो लेट जाओ और वुजू कर लो। वजह क्या है? गुस्सा आग है, आग को कौन सी चीज बुझाती है? पानी। तो इसलिए उस वक्त आप वुजू करने चले जाओ, उस सिचुएशन से हट जाओ। अच्छा जब हम इतने ज़्यादा गुस्से लिए होते हैं तो आगे वो बच्चों में भी हमारे ट्रांसफ़र होता है, और वो भी उसी तरह होते हैं। बाज़ लोग गुस्से के अंदर चीज़ें मारने लगते हैं, घरों की चीज़ें तोड़ देते हैं, अपने ही नुकसान कर देते हैं। बाज़ लोग बच्चों के साथ अब्यूसिव हो जाते हैं, उनके साथ इतना उनको मारपीट करते हैं कि वो मासूम बच्चे जो उसकी इतनी सी गलती होगी लेकिन आपको गुस्सा किसी और चीज़ पर चढ़ा हुआ, आपने उसके ऊपर उतार दिया। तो इसलिए गुस्से के वक्त आऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम पढ़ने को कहा गया। वजह यही है कि उस वक्त शैतान आपके ऊपर हावी हो जाता है, और शायद बाद में आप भी पछताते हो कि हाँ ये मैंने सही नहीं किया। वैसे बाद में इंसान पछताता है क्योंकि उस वक्त वो अपनी सेंसेस में नहीं रहता। इसलिए अपने गुस्से को कंट्रोल करना जाने, और अगर आपको हेल्प चाहिए हो तो उसमें हेल्प लेने में भी कोई हर्ज नहीं। आजकल एंगर मैनेजमेंट की बहुत सारी इधर उधर क्लासेस और ये भी दी जाती हैं, थेरेपीज होती हैं। अगर आप इस नहज तक पहुंच गए हैं ये अपने आप को नुकसान पहुंचाना या दूसरों को नुकसान पहुंचाना या अपने घर की चीज़ों को तोड़ फोड़ करते हैं या बच्चों के ऊपर जुल्म कर रहे हैं तो यू नीड हेल्प। देन एक आम गुस्सा होता है ना, और एक बहुत ही ज़्यादा लेवल का होता है, चाहे वो मर्दों में हो चाहे वो औरतों में हो। उस चीज़ को फरमाया पी जाओ। देखें यहाँ पे एक बात आप नोट करेंगे कि यहाँ पे ये नहीं कहा गया कि तुम उद्दत लिल मुत्तकीन, तो तुम अब इसके बाद आप शायद सोच रहे हो, या अगर नहीं भी इस किसी के जहन में आया तो मैं बता देती हूँ कि इसके बाद ये नहीं आया कि भाई नमाज पढ़ो रोज़ा रखो, ये नहीं आया। क्योंकि इसका मतलब कि ये चीज़ें तो एक इंसान की बेसिक्स हैं, वो तो ये करता ही होगा, उसके बाद ये एडिशनल है, वो तो पिलर्स हैं। इन्फाक का कहा गया इसलिए कि ज़कात नहीं है इन्फाक, ज़कात तो आप देते ही हैं, ये तो उसके ऑन टॉप ऑफ इट है। तो अगर कोई बंदा नमाजें भी पढ़ा, हम तो कहते हैं लो देखो बड़ा नमाजी है और देख लो गुस्सा, वो तो नमाज को, नमाज उसको सिखाती है कि वो अपने गुस्से को कंट्रोल करे, नमाज उसको सिखाती है कि वो अल्लाह के रास्ते में दे। लेकिन अगर वो नमाज पढ़ के भी ये सब काम कर रहा है कि जो गुस्से में भी आपे से बाहर हो रहा है और उसको कुछ नहीं होश आ रहा कि वो क्या कर रहा है, तो इसका मतलब नमाज ने उसको वो चीज़ नहीं सिखाई। आज बहुत सारा फ्रस्ट्रेशन है बाहर, मर्दों के लिए भी जॉब्स में, औरतों के में भी हैं फ्रस्ट्रेशंस। तो अगर किसी को हेल्प चाहिए हो तो वो ले हेल्प, लेकिन ऐसे मत रहें क्योंकि ये हमारी दुनिया की ज़िंदगी को भी ख़राब करता है और हमारी आखरत को भी बर्बाद कर देगा, ओके फिर जन्नत में नहीं जा सकते। تو کاظمین الغیظ وہ پی جاتے ہیں. اور نبی صلی اللہ علیہ وسلم سبحان اللہ آپ صلی اللہ علیہ وسلم کی مثال دیکھیں کہ حضرت انس فرماتے ہیں 10 سال آپ صلی اللہ علیہ وسلم کی خدمت کرتے رہے ہیں اور فرماتے ہیں کہ کبھی آپ صلی اللہ علیہ وسلم نے مجھے یہ نہیں فرمایا تم نے ایسا کیوں کیا یا ایسا کیوں نہیں کیا. وہ بھی تو بچے ہی تھے, وہ بھی تو بچے ہی تھے. کچھ نہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم نے کسی کام کے لیے بھیجا تو وہ کوئی بچے کھیل رہے تھے ان کو کھڑے دیکھنا شروع ہوئے, تو آپ نے پیچھے سے آ کے پکڑا کہ میں تو تمہیں کچھ کام کے لیے بھیجا تھا اور تم یہاں پہ کھڑے ہوئے ہو. ان کی مثال سے دیکھیں ان کی تو زندگی کے اندر کتنی ٹینشنز تھی, ان سے زیادہ کسی کی ٹینشن ہو سکتی ہیں؟ باہر بھی, گھر سے باہر بھی ٹینشنز, گھر والوں کو بھی نہیں لوگ چھوڑتے تھے. اتنی ٹینشن والی زندگی, ہم کہتے ہیں میرے پاس ٹینشنز بہت ہے اس لیے میں کیا کروں, میں غصہ کرتی ہوں. نہیں, یہ کوئی ایکسکیوز نہیں ہے. ٹینشن ہونا یہ کس کی زندگی میں نہیں ہے, مگر پھر بھی ہم نے اپنے آپ کو کنٹرول کرنا ہے, ہم نے اپنے اوپر ورک کرنا ہے. بما میں آپ کو نہیں صرف کہہ رہی, میں اپنے آپ کو بھی کہہ رہی ہوں. ہاں, کس چیز کے اوپر ہمیں غصہ آنا چاہیے, وہ ہے جب دین کے اوپر کوئی بات آئے, جب اللہ کے اوپر کوئی بات کرے, جب رسول کے اوپر. تو ہمارے اندر غیرت ہونی چاہیے, غیرت ایمانی. ان چیزوں پہ تو نہیں ہوتی, لیکن ہم اور چیزوں پہ غصہ کرتے جاتے ہیں. اور اکثر انسان کا غصہ اس کے اوپر ہوتا ہے جو اپنے سے کمزور ہو, جو کچھ بول نہیں سکتا, اس کے اوپر تو خوب ہی غصہ آتا ہے نا. اب وہ چاہے بچے ہوں, چاہے ہسبینڈ ہوں, چاہے اور کوئی ہو, یا آپ کی کوئی دوست ہو سکتی ہے جو آپ کو پتہ ہی آگے سے جواب نہیں دیتی. جس کا پتہ ہے نا, یہ ایک کس کو سناؤں گی تو آگے سے 4 سنائے گی, اس کے آگے ہم پھر دبک جاتے ہیں نا. تو اس لیے اس وقت دیکھو کہ آپ کے اندر تکبر یا اپنی بڑائی کتنی ہے کہ آپ دوسرے کو دباتے ہو. اللہ تعالیٰ کو عاجزی پسند ہے, اللہ کو بڑائی نہیں پسند. نبی صلی اللہ علیہ وسلم کی زندگی دیکھیں, عاجزی سے بھری ہوئی تھی. یعنی آپ صلی اللہ علیہ وسلم سے اعلیٰ انسان کون ہو سکتا ہے؟ لیکن ایک دفعہ احد پہاڑ پہ چڑھے تو احد پہاڑ ہلنے لگا, تو آپ صلی اللہ علیہ وسلم کے ساتھ حضرت ابو بکر صدیق تھے, عمر تھے, عثمان تھے, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کو ٹھہر جا, دیکھ تیرے اوپر کون ہے, عمر ہیں, عثمان ہیں, ابو بکر ہیں. یہ نہیں فرمایا کہ اللہ کا نبی تمہارے اوپر ہے, ان کو آگے کیا. اپنی بڑائیاں نہیں کریں, ہم آج اپنی بڑائیوں میں جیتے ہیں نا, یاد رکھو اللہ کو وہ انسان پسند نہیں ہے جس کے اندر بڑائی ہو. اور انسان اپنی بڑائی شو کرتا ہے جب وہ سپریس کرتا ہے دوسرے کو, چاہے وہ ہسبینڈ ہو, چاہے آپ ایک ماں ہیں, چاہے آپ اپنے ہسبینڈ کو کر رہی ہیں. کئی گھروں میں بیویاں بھی جلاد ہیں, تو وہ بھی ایسے ہی کرتی ہیں. ہر وقت ایک ہی جیسا نہیں ہے سیناریوں کے آدمی ہی سپریس کر رہے ہوتے. تو اس لیے کاظمین الغیظ اور والعافین عن الناس, اگلا درجہ ہے یہ, معاف کر دینا لوگوں کو. ایک ہوتا ہے غصے کو پی جانا, نگل جانا, دوسری چیز ہے معاف کرنا. دیکھیں بعض دفعہ ہم غصے کو تو پی جاتے ہیں لیکن اس معاف نہیں کرتے, اندر ہی اندر رکھے چھوڑتے ہیں, رکھے چھوڑتے ہیں. پھر ایک دن ہمیں بدلہ لینے کا موقع ملتا ہے تب بدلہ لیتے ہیں. لیکن یہ کون ہے؟ عافین عن الناس, لوگوں کو معاف کرتے ہیں, درگزر کرتے ہیں, جانے دیتے ہیں, لیٹ گو کرتے ہیں. یہ بہت ضروری اس لیے ہے کہ جب انسان اپنے اندر نفرتیں پالتا رہے, کینے پالتا رہے, یا غصہ کو پالتا رہے گا نا, تو اسے بہت ساری خرابیاں آگے سے آگے جنم لیتی ہیں. اسے یہ خرابیاں جنم لیتی ہیں, نہیں کوئی بات نہیں, جزاک اللہ خیر, یہیں پہ. اسے یہ خرابیاں جنم لیتی ہیں کہ بعض دفعہ انسان اس نفرت کے اندر, اس دوسرے کے اوپر غصے کے اندر, اس کو کوئی نقصان پہنچانے کی کوشش کرتا ہے, چاہے اپنی زبان سے, چاہے اپنے کسی اور ایکشن سے, چاہے اپنی نظروں سے, چاہے کسی طرح دوسرے کو تکلیف پہنچانے کی کوشش کرتا ہے. کیونکہ اندر ابل رہا ہے نا, اندر بوائل ہو رہا ہے. اب پی تو لیا ہے, اس وقت تو نہیں بولے, لیکن اندر مسلسل بوائلنگ چل رہی ہے. یہ چیز جو ہے یہ ان میں نہیں ہوتی, وہ معاف کر دیتے ہیں. اب بتائیں یہ تو اس سے بھی زیادہ مشکل کام. آپ تو کہتے ہیں کہ صرف غصہ پی جانا مشکل ہے, اور پھر عن الناس, عن المومنین نہیں, کہ جو نیک نیک لوگ ہیں بس ان کو معاف کر دیا کرو, باقی اس کو نہیں معاف کرنا, وہ تو غیر مسلم ہے, اور وہ تو ہے ہی بہت برا, اس کو نہیں معاف کرنا. عن الناس, اور اس کے اندر, اور اس کس کی مثال بڑی ہو سکتی ہے ہمارے نبی کریم صلی اللہ علیہ وسلم کی مثال سے, کس کی مثال بڑی اور اعلیٰ ہو سکتی ہے؟ کہ نبی کریم صلی اللہ علیہ وسلم نے کس کس کو نہیں معاف کیا، کس کس کو نہیں معاف کیا. یعنی حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ آپ صلی اللہ علیہ وسلم نے کبھی اپنی ذات کے لیے انتقام لیا ہی نہیں، اور کس کس نے ان کو تکلیف نہیں پہنچائی. حتیٰ کہ آپ سیرت میں پڑھ چکے ہیں کہ ایک آدمی خنجر لیے ہوئے کعبہ میں، کعبہ میں تو کافر بھی اپنے باپ کا قاتل ہوتا تھا نا، اس کے اوپر حملہ نہیں کرتے تھے، اتنی ریسپیکٹ کرتے تھے اس جگہ کی. اور وہ کعبہ میں نبی صلی اللہ علیہ وسلم فتح مکہ کے بعد کعبہ میں طواف کر رہے ہیں، اور وہ قریب آتا گیا آتا گیا آتا گیا، اور اس کا یہ پلان تھا کہ یہاں پہ خنجر گھونپ دوں گا اور قصہ ہی تمام کر دو ان کا. اللہ تعالیٰ نے وحی کے ذریعے بتا دیا. آپ صلی اللہ علیہ وسلم پلٹے اور اس سے پوچھا کہ کیا ارادہ ہے؟ اس نے کہا کچھ نہیں، میں تو طواف ہی کر رہا ہوں. آپ نے فرمایا اور وہ جو خنجر تم نے رکھا ہوا؟ وہ سٹ پٹا گیا کہ ان کو کیسے پتا چل گیا تو واقعی اللہ کے نبی ہیں. آپ نے، صحابہ دوڑے کہ کیا بات ہے، کیا ماجرا ہے. آپ نے فرمایا معاف کر دو، اس کو جانے دو. جانی دشمن کے پتا ہے کہ ابھی یہ مارنے والا ہے، قریب آ گیا. ہمارے کوئی بھی دشمن اس سے زیادہ دشمنی نہیں کر سکتے جتنی کہ نبی صلی اللہ علیہ وسلم کے ساتھ ان کے دشمنوں نے کی. ہر طریقے کے ساتھ آپ صلی اللہ علیہ وسلم کو اذیت پہنچانے کی کوشش کی. کوئی کلمہ پڑھ کے اذیت دینے والے تھے، وہ کفر میں اذیت دیتے تھے. کلمہ پڑھ کے اذیت دینے والے منافقین تھے آستین کے سام، آپ نے ان کو بھی معاف کیا. کہ یعنی اس سے زیادہ کیا بڑی بات ہو سکتی ہے؟ جب میں سوچتی ہوں عبداللہ بن ابئی کو، اس کا جنازہ پڑھنے کے لیے نبی صلی اللہ علیہ وسلم کھڑے ہو گئے اور حضرت عمر کھینچ رہے ہیں کرتے سے کہ آپ کیوں کھڑے ہوئے ہیں، یہ منافق ہے. فرمایا نہیں. آپ کو اللہ تعالیٰ نے فرمایا اللہ نہیں منافقین کو معاف کرے گا، آپ 70 دفعہ بھی ان کے لیے دعا کریں. آپ نے فرمایا میں 70 سے زیادہ دفعہ دعا کروں. ہم تو ان کے امتی ہیں، ہم تو ان کے امتی ہیں. ہمارا کردار اور اخلاق دیکھیں، ہم جب تک بدلہ نہ لے لیں کہتے ہیں کہ نہیں میں تو جب تک بدلہ نہیں لوں گی نا تب تک میں ہٹوں گی نہیں. اور بار بار ہم چیزوں کو ریوائز کرتے رہتے ہیں کہ کہیں مجھے بھول نہ جائے. ویسے ہم کہتے ہیں کہ سبق نہیں ہم سے یاد ہوتا، لیکن کس سے تمام ہمیں یاد ہوتے ہیں. ازبر آج آپ سن لیں، 10 سال پہلے بھی میرے ساتھ فلاں نے یہ کیا تھا، میں آج آپ کو سنا دیتی ہوں، کیونکہ ہم اس کو کبھی بھولنا چاہتے ہی نہیں ہیں نا. ہم اس کو ریوائز کرتے رہتے ہیں کرتے رہتے ہیں، تاکہ ریپیٹیشن سے ہمیں یاد تو رہے کہ ہمیں بدلہ جو لینا ہے. نہ اپنے آپ کو بھولنے دیتے ہیں نہ دوسروں کو. تو عافین الناس، یہ تو ایسے لوگ جو معافی نہ کریں وہ تو لڑتے ہی رہیں گے جنت میں جا کے بھی، اس لیے تم باہر ہی رہو. جنہوں نے برا کر دیا، اگر ہم تھوڑی دیر کے لیے اگر ہم یہ ایکسرسائز کریں یہاں پہ، یا ہم سوچیں کہ کس نے میرے ساتھ بہت برا کیا، بہت برا کیا، اور ہم اپنی آنکھیں بند کریں تھوڑی دیر کے لیے، سب کریں، اور سوچیں ذرا اس انسان کو جس نے میرے ساتھ بہت برا کیا اور جس کو میں کبھی معاف نہیں کر سکتی. آپ سوچیں کہ کیا اس قیمت پہ آپ معاف کرنے کو تیار ہیں؟ یہ اللہ آپ کو معاف کر دے. اس قیمت پہ کیا آپ معاف کرنے کو تیار ہیں کہ اللہ مجھے معاف کر دے، میں نے فلاں کو معاف کیا. آپ ایک دفعہ یہ کر کے دیکھیں نا، آپ کو اتنا اچھا فیل ہوگا اور اتنا لائٹ فیل ہوگا، اور اس کے بعد آپ کہیں کہ اللہ تو مجھے معاف کر دے. اللہ تعالیٰ کو عاجز لوگ جو ہے نا وہ پسند ہیں. جیسے کہ آپ کو یہ اگزامپل دیکھیں کہ ماں کو کون سا بچہ سب سے زیادہ پیارا ہوتا ہے؟ جو زیادہ کمزور ہو. جو زیادہ آپ کا کمزور بچہ ہوتا ہے نا، دوسرے بچوں کو آپ کہتے ہیں کہ یہ تو چلو اپنا خود ہی کر لیتے ہیں، یہ میرا بچہ بچارہ ماڑا سا ہے، ہم کہتے ہیں کمزور سا ہے، ہاں ہم اپنے اس میں کہتے ہیں. تو آپ کا اس کے اوپر بڑا وہ ہوتا ہے کہ ہائے یہ بچہ یہ نہیں اپنا کچھ کر سکتا، یہ بیچارہ ہے، اس کو لوگ تنگ کرتے ہیں. تو آپ اس کو بہت زیادہ اس کو پروٹیکشن دیتی ہیں. اللہ تعالیٰ کو بھی اپنا وہ بندہ پسند ہے، لوگ اس کے ساتھ زیادتیاں کرتے ہیں لیکن وہ نہیں آگے سے کچھ کہتا، وہ نہیں آگے سے کچھ. اللہ کو پتا ہے کہ یہ میرا بندہ کمزور سا ہے، تو اللہ ہمیں ان کمزور بندوں میں رکھنا کہ جو اس کے آگے جھکنے والے ہیں، جو اس کے آگے بچھنے والے ہیں، جو ایسے نہیں کھڑے ہو جائیں کہ بس اب اس سے بھی میں نے اینٹ کا جواب پتھر سے. تو نے مجھے ایک کہا تو میں 10 کر کے جب تک نہیں جاؤں تجھے جانے نہیں دوں گی جب تک میں 10 نہ تجھے سنا دوں. یہ نہیں ہے وہ بندے. عافین الناس، हम अपने माशरों में देखें कितना माफ़ी का रिवाज है। हमारी जो हमने उस दिन दर्स किया वो वही बात के ऊपर था ना कि क्या हमारे माशरों में, हमारे घरों में कोई पता चलता है कि हमें ईमान बिलाखिरा है? नहीं पता चलता ना, कहीं रमक भी नहीं नज़र आती। और ये अल्लाह ताला ने इनकी मिसाल दी है कि जो मुत्तकी हैं, जो जन्नती हैं, उनकी ये क्वालिटीज़ हैं, ये कहाँ नज़र आती हैं? हम जो दीन पढ़ने वाले हैं उनमें भी नहीं नज़र आती, हम जो कुरान सीखने वाले उनमें भी नहीं नज़र आती, हमारे भी किरदार ये नहीं है तो और हम किसी से क्या एक्सपेक्ट करें? हम भी माफ़ नहीं करना चाहते। लेकिन देखें, सबसे बड़ी एक माफ़ी की मिसाल नबियों की तो बात खैर बहुत आला बात है, अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु देख लें, जब अम्मी आयशा के ऊपर तोहमत लगी, एक बाप की सोचें क्या हालत होगी कि बेटी के ऊपर, सबसे पहले बेटी का रिश्ता, फिर अपने महबूब दोस्त की बीवी, और तोहमत भी झूठी, बिल्कुल बेबुनियाद, और लगी किसकी तरफ से थी? जिसको, जिसके घर का खर्चा इनके हाथों से जाता था। और फिर उस वक्त फरमाया था कि मैंने नहीं अब इसको दिया करना, ये भी उनमें शामिल है जिसने मेरी बेटी पे तोहमत लगाई। उस वक्त अल्लाह ताला ने सूरह नूर में क्या आयतें उतारी, क्या तुम ये नहीं चाहते कि अल्लाह तुम्हें माफ़ कर दे तो तुम माफ़ कर दिया करो? इसका मतलब जब आप माफ़ करें तो अल्लाह आपको माफ़ करता है। बदला लेने में मज़ा नहीं है, माफ़ करके देखें तो आपको जो मज़ा आएगा ना वो बहुत अलग है, उसका वो मज़ा ही कुछ और है जो माफ़ कर देने में, बदला लेने में नहीं मज़ा आएगा। और बदला लेने में ये बहुत डर होता है कि इंसान बदला लेते वक्त कहीं लिमिट्स ना क्रॉस कर दे। एक उसने थप्पड़ मारा, आपने भी मारा तो एक ही, लेकिन आपने जो जन्नाटे का मारा, अब ठीक है बदला ले सकते थे लेकिन आप ना बदला लेने में एक इंच भी आगे चले गए तो क़यामत के दिन उसका जवाब देना पड़ेगा। इंसान आफियत में कब है? कि जब माफ़ कर दे, कि अल्लाह अल्लाह को पुकार के, अल्लाह मैंने तेरी खातिर माफ़ किया है, अब मैं तुझसे माफ़ी चाहती हूँ, अब तूने भी मुझे माफ़ करना है, इस दावे के साथ माफ़ कीजिए। आज देखें घरों के अंदर अरसे दराज तक बातचीत बंद रहती है, बहुत रिश्ते कट रहे हैं, इवन यहाँ तक भी मुझे ईमेल्स आती हैं कि हस्बैंड के साथ बातचीत बंद, महीनों गुजर गए बातचीत बंद, बातचीत ही नहीं होती। ज्यादती करने वाला भी कहता है मैं क्यों माफ़ी मांगू, और जिस पे ज्यादती की जाती वो भी कहता है मैं क्यों माफ़ करूं, दोनों अपनी जगह अड़े रहते हैं, कोई भी माफ़ी ना देने को तैयार, ना माफ़ कोई करने को तैयार है, और ना कोई मांगने को तैयार है माफ़ी। दोनों तरफ से हठधर्मी, दोनों तरफ से जिद, अपनी अपनी जगह, दोनों अपने आप को सोचते हैं मैं ही सही हूँ, मैं क्यों झुक जाऊँ, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह की कसम खा के कि जो माफ़ी मांगता है उसकी इज्जत नहीं घटती कभी, तो वह माफ़ी मांग लो तो इज्जत नहीं घटेगी। तो कोई माफ़ी मांगने को भी नहीं तैयार है और कोई माफ़ी देने को भी नहीं तैयार है। बहुत सारे लोग ये सवाल करते हैं हमने तो माफ़ी मांगी है, दूसरा देने को ही नहीं तैयार, तो ये इतना बड़ा तकब्बुर है। आपको कोई सॉरी कह दे और आप अगर सीखें मैं नहीं माफ़ करती, चली जाओ, अब ना को चने चबवाऊंगी उसको, लेकिन माफ़ मैंने तब जाके कि दूसरा रो पड़े और आपके पैरों में गिर जाए, और आप इतने मुतकब्बिर हैं कि मैं नहीं माफ़ करूंगी, तो किस मुंह से अल्लाह के सामने जाके फिर कहते हो कि अल्लाह तू हमें माफ़ कर दे, जब आप किसी को माफ़ करने को तैयार नहीं। कितनी बड़ी बात होती है जब कोई आके आपको सॉरी कहता है, ये बहुत बड़ी बात होती है, वो अपनी अना को कुचल के आपको कहता है, आसान नहीं होता ये आसान नहीं होता कि कोई कह दे सॉरी, लेकिन हमारा तकब्बुर ही नहीं मान पड़ता, हम तो अपने वो तख्त से नीचे ही नहीं उतरते, मैं क्यों माफ़ करूं, मैं नहीं इसको माफ़ करूंगी। तो अगर अल्लाह भी कह दे तुमने तो इसने तो तुम्हारे साथ कोई एक या दस या सौ ज्यादतियाँ की होंगी, तुम देखो दिन रात अल्लाह की नाफरमानियाँ करते, तो तुम किस मुँह से अल्लाह के सामने जाओगे? इसलिए कभी ये ना सोचें कि इसने माफ़ी मांगनी मैंने नहीं माफ़ करना, माफ़ कर दें फौरन, अल्लाह की खातिर माफ़ कर दें, और माफ़ी मांगने वाला शर्माए नहीं, लेकिन वो तभी हो सकता है जब इंसान अपने गुस्से को कंट्रोल करे, एतराफ करे, क्योंकि गुस्से में तो इंसान सोच ही नहीं सकता। जब आपको गुस्सा इतना है किसी के ऊपर जो जा ही नहीं रहा, अरसा गुजर गया है, 2 साल गुजर गए, 4 साल गुजर गए, मेरा गुस्सा उनके ऊपर नहीं खत्म होता, उन्होंने फलां वक्त में ऐसा किया था, गुस्सा खत्म ही नहीं होता तो माफ क्या करेंगे या माफी क्या मांगेंगे किसी से। तो जब गुस्से को हम जाने देंगे, उसके बाद ये हो सकता है अगला स्टेप कि हम माफ कर दें लोगों को, लेट गो करें, जाने दें। और जब हम नहीं जाने देते तो यही चीजें हैं जो हमारे अपने लिए सही नहीं होती। आप देखें लोगों को हार्ट की बीमारियां हो जाती हैं, ब्लड प्रेशर क्यों होती हैं, यही टेंशन है ना, उसने मुझे ऐसे क्या दिया, उसने ऐसे कर दिया, उसने ऐसे कर दिया। अब माफ ही नहीं करना, उन्हीं बातों को पकड़े रहना तो वो हमारे अपने लिए बुरी हैं, किसी और को तो बाद में नुकसान होगा, हमारे अपने लिए बुरी हैं। और जब हम लेट गो कर देते हैं तो हमारे लिए अपने लिए सुकून आ जाता है, क्योंकि अब हमें, और ऐसे ही मुफ्त में नहीं लेट गो करना, मुफ्त में नहीं करना, अल्लाह के साथ सौदा करके करना, अल्लाह तूने मुझे माफ करना, इस सौदे के ऊपर मैं इसको माफ करती हूँ। और कितनी बड़ी जबरदस्त बात है कि अगर हमें माफी मिल जाए, वो जाने दो इन लोगों को, इनके क्या, कितनी बड़ा, कितना बड़ा नफे का सौदा है अगर मुझे माफी मिल जाए इस बात के ऊपर कि मैंने माफ कर दिया। तो वो लोग हैं जो वल आफीना अनिन्नास वल्लाहु युहिब्बुल मोहसिनीन, ऐसे मोहसिनीन जो है ना उनसे अल्लाह बड़ी मोहब्बत करता। अगर चाहते हो कि अल्लाह मोहब्बत करे तो अल्लाह को कीने वाले दिल नहीं पसंद, बूस वाले दिल नहीं पसंद, नफरतों से भरे हुए दिल नहीं पसंद। जाहिर है जब माफ़ नहीं करते तो क्या होता है, दिल भरे हुए हैं, उसके अंदर कूट कूट के भरी हुई है वो चीज़ के, ये ऐसे ऐसे ऐसे, ऐसे। अब वो भरे हुए दिलों को अल्लाह नहीं पसंद करेगा। अल्लाह की नज़र, हम देखो बाहर से हमने मेकअप किए हुए, अच्छे कपड़े पहने हुए, अच्छे बन के आए हुए, हमारे दिल कितने गंदे हैं ना, ये आप दूसरे एक दूसरे के नहीं देख सकते, मगर अल्लाह देख सकता है। उसकी नज़र आपकी शक्लों पे नहीं है, हदीस में आता है ना, अल्लाह शक्लें नहीं देखता, तुम्हारे माल नहीं देखता, वो तो सब उसने खुद दिए हुए, वो तुम्हारे दिल देखता। और जो चीज़ अल्लाह ने देखनी है वो सबसे गंदी है, जो लोगों ने देखनी है वो मैंने सजाई हुई है। अल्लाह ताला सबसे पहले तो मुझे माफ़ फरमाए, हम सबको माफ़ फरमाए। अल्लाह ताला देखता होगा हमारे दिलों को, और उसके बाद क्या हम कुरान पढ़ते हैं, हम उसके बाद कितनी बातें बड़ी बड़ी करते हैं, अल्लाह को ही पता है कि हमारे दिल क्या है। अल्लाह इनकी सफाई की हमें तौफीक दे, इन दिलों को इतना साफ़ कर दे अल्लाह कि तेरी मोहब्बत के काबिल हो जाए, इनके अंदर से कीने बोझ नफ़रतें अल्लाह निकाल दे, जो गुस्से हैं दूसरों के ऊपर वो निकाल देंगे। वो गुस्सों को भी हम पालते हैं, गुस्सा जस्ट एक थोड़ी देर के लिए नहीं चीज़ होती, उसको हम पालते हैं, वो दिलों के अंदर पड़े होते हैं, रखे होते हैं। अल्लाह इन दिलों को साफ कर दे, क्योंकि हम चाहते हैं कि अल्लाह हमसे भी मोहब्बत करे, हम इस काबिल हों, लेकिन अगर हम ऐसे हुए कि जो इन चीज़ों पर नहीं चलते तो अल्लाह की मोहब्बत के काबिल नहीं है फिर। वल्लदीना इज़ा फ़अलू फ़ाहिशतन, और वो लोग कि जब कर लें कोई फहाशी का काम, कोई बेहयाई का काम उनसे अगर हो जाता है। देखिए याद रखें कि यहाँ पे एक बात समझ आती है कि ऐसे लोग भी, ऐसा नहीं कि वो गुनाहों से बिल्कुल ही पाक हैं, अब वो फरिश्ते हो गए, वो माफ़ भी करते हैं, वो गुस्से को भी पी जाते हैं, वो खर्च भी करते हैं, बहुत खर्च करते हैं, ये मस्जिद बनवाई है, वो किया वो किया, उसके बाद तो हम सोचते हैं तो परफेक्ट होना चाहिए। लेकिन उनसे भी याद रखो शैतान हर एक के साथ लगा हुआ है, उनसे भी कोई फहाशी का काम हो जाता है। फहाशी का काम मीन्स क्या होता है, यानी कोई लस्टफुल बेहयाई का काम, चाहे वो नज़रों की बेहयाई हो, चाहे वो बोल की बेहयाई हो, गालियाँ भी फहाशी हैं, चाहे वो आपके किसी हाथ से आपने कोई बेहयाई का काम किया हो, चाहे ज़ुबान से कोई बेहयाई की बात की हो, चाहे कोई बेहयाई सुनी हो, चाहे इंटरनेट पे इस पे इस पे कोई बेहयाई देखी है, इनसे भी हो जाता है। और आउ ज़लमू अनफुसहुम, या उन्होंने जुल्म कर दिया अपने नफ्सों पर, नफ्सों पर जुल्म किया है यानी कोई गुनाह हो गया उनसे, अपनी जान पे जुल्म है ना ये, तो फहाशी का काम उनसे कोई हो गया या अपनी जान पे जुल्म हो गया, तो वो क्या करते हैं, ज़िक्रुल्लाह, वो फौरन अल्लाह का जिक्र करते हैं, सुम्मा भी नहीं आया बीच में, फा भी नहीं आया बीच में, फ़र्द को रू भी नहीं आया, इसका मतलब क्या, उसमें थोड़ा सा फिर भी ड्यूरेशन है, फ़ौरन फरमाया ज़िक्रुल्लाह, वो इनसे इधर गलती होती है फ़ौरन याद आ जाता है हाँ ये क्या करते हैं, ये नहीं मैंने सही किया, उस वक्त बैठी अपनी दोस्त के साथ बातें कर ली, सारा कर लिया, अरे ये मैंने क्या बेड़ा गर्क कर दिया, ये मैंने क्या बोल दिया, ये तो मैंने झूठ बोल दिया, ये तो मैंने ये बात कह दी। फौरन अल्लाह का जिक्र करते हैं, फस्तगफरू लिज़ुनूबिहिम, फिर जिक्र करके यानी अल्लाह को याद करते हैं फौरन, और फिर अपने गुनाहों की माफ़ी मांगते हैं। वो ये नहीं कहते कोई बात नहीं, अगर हो भी गया, उन्होंने तो मेरे साथ ऐसा किया था, मैंने भी अगर ये कर दिया तो क्या हो गया, फलां ऐसा था तो मैंने, वो जस्टिफिकेशंस नहीं देते। जस्टिफिकेशन देना अल्लाह को नहीं पसंद है। मान जाओ मुझसे गलती हुई है, अल्लाह मुझे माफ़ कर दे। और ये भी नहीं करना कि साल गुजर गए, महीने गुजर गए, वक्त गुजर गया, उसके बाद याद आया। नो, ये मुत्तकीन की, ये मोहसिनीन की क्वालिटी है कि इधर हुआ जुर्म हो जाता है उनसे, देखो अल्लाह ताला ने ये नहीं फरमाया, उनसे कभी कोई गुनाह होता ही नहीं, वो गुनाहों से पाक है। हम सब गुनाह खता के पुतले हैं, हम सबसे गुनाह होते हैं, वो चाहे यहां पे बैठने वाला कोई हो या मिंबर पे खड़े होने वाला कोई इमाम हो, सबसे गलतियां होती हैं, सबसे खताएं होती हैं, सबसे गुनाह होते हैं, कोई भी पाक नहीं है। लेकिन वो जूं ही उनसे गलती होती है, यही फर्क है एक ढीठ इंसान में, एक शैतान में और आदम में। आदम से भी गलती हुई, आदम ने फौरन अल्लाह से तौबा कर ली, शैतान से भी गलती हुई और शैतान अड़ गया, मेरा क्या कसूर है। लोग कहते हैं हमारी क्यों, हमारी तकदीर में ये लिखा हुआ था, तो अब अगर ऐसा हुआ तो फिर क्या हुआ, अल्लाह तो चाहता तो हम ना करते। कितना कुछ कहते हैं, वो ऐसा नहीं कहते। और अल्लाह ताला ने फरमाया वमई यग़फिरुद्दुनूब इल्लल्लाह, वो जाएं भी कहाँ, कौन और गुनाहों को माफ़ करने वाला है सिवाय अल्लाह के। वो अल्लाह से माफ़ी मांगते हैं तो अल्लाह ने एक उम्मीद दिला दी कि और किसके पास ये जाएं, अल्लाह के पास ही आएंगे ना, तो वो भागे अल्लाह के पास आ जाते हैं, अल्लाह गलती हो गई है, अल्लाह तू माफ़ कर दे, अल्लाह ताला तू बख्श दे। तो अल्लाह ताला फरमाते हैं कि वह मई अगफिरु ज़ुनूबा इल्लल्लाह, फिर माफ़ करे भी और कौन सिवाय अल्लाह के, तो अल्लाह ताला उनको माफ़ फरमा देता है। यानी ये इसमें इशारा है कि वो उम्मीद लेके अल्लाह के पास आते हैं तो अल्लाह भी माफ़ करने वाला है। और याद रखो लेकिन किस शर्त पे, एक शर्त आगे आ गई, वलम युसिरु अला मा फअलू वहुम यालमून, वो इसरार नहीं करते। इसरार करने का मतलब क्या होता है, यानी किए चले जाना डिटाई से, वही काम किए चले जाना डिटाई से, हम मांग लेंगे तौबा, कर लेंगे तौबा जब बूढ़े होंगे, नहीं वो इसरार नहीं करते। और गुनाह से तौबा ना करना इसरार है, या ये कहना कि अच्छा आज मैं तौबा इस्तगफार कर रही हूँ ना, दिल में मेरे ये भी ख्याल है वो कोई बात नहीं है, फिर उसके बाद मैंने कौन सा हटना है, उसके बाद मैंने फिर कर लेना, ये ना हो। हाँ गलती से दोबारा हो जाए तो अल्लाह माफ़ करने वाला, फिर से तौबा कर लो, फिर गिरो फिर से तौबा कर लो, लेकिन जिस वक्त तौबा करो तब सच्ची करो, तब दिल में कहीं बैक ऑफ योर माइंड भी ना ऐसा हो कि नहीं मैंने हटना तो नहीं है इससे, मैंने करना तो यही है लेकिन मैं तौबा कर देती हूँ, चलो चलो अब तौबा कर लेती हूँ लेकिन मैंने हटना नहीं, ये नहीं होना चाहिए। बाकी अगर आज हम तौबा करते हैं किसी चीज़ से, कोई इस गेन में हमारे है कि हमने ये बुराई की, हमने ये फहाशी का, बेहयाई का कोई काम किया, या हमने ये गुनाह किया, आज अगर तौबा की है तो सच्चे दिल से करो, इसके बाद चाहे अगले दिन वही गुनाह फिर से हो जाएगा तो भी कोई बात नहीं है, फिर माफ़ी मांग लेना, फिर हो जाए फिर माफ़ी मांग लेना, अल्लाह ताला वो माइंड नहीं करते। लेकिन ये कहना कि आज तौबा की है लेकिन दिल में अंदर यही है कि मैंने बाज नहीं आना, वो कभी ना करें, वो है ढिटाई, ढीठ ना बनो कि कुरान भी सुन रहे हैं, ये भी सुन रहे हैं, उसके बाद भी कहते जाना बस ठीक है अब अल्लाह गफूर रहीम है, खुद ही माफ़ कर देगा, ये ढिटाई है। हमारे सामने आयतें आ रही हैं, चल रही हैं, हम पढ़ते भी जा रहे हैं और ढीठ बने हुए, ये अल्लाह ताला को नहीं पसंद है। इसरार मत करो गुनाह के ऊपर। और बाज दफ़ा जब हम जस्टिफिकेशंस देते हैं ना, वो भी इसरार ही है, आजकल तो ये नहीं हो सकता, आजकल तो वो नहीं हो सकता, आजकल तो ये प्रैक्टिकली नहीं है, आजकल कैसे करें, नहीं मान जाओ मेरी गलती है, अल्लाह मुझे तौफीक दे, अल्लाह मुझे नेक बना, अपने आप के ऊपर मानो अपना कसूर। लेकिन हमें ना तो इंसानों के सामने अपना कसूर मानना आता और ना अल्लाह के सामने, और ये सिर्फ शैतान की सिफत है कि वो कसूर नहीं मानता। हम इंसानों के सामने भी जस्टिफिकेशन देते हैं, कोई गुनाह करते हैं तो उसके बाद फौरन जस्टिफिकेशन देते हैं कि मैंने इसलिए मैंने किया, तुमने ही मुझसे ऐसा किया था ना, तो तब मैंने किया, तो मैंने कर लिया तो क्या हो गया, तुम भी तो देखो ना तुमने क्या क्या किया, यानी तो फिर ये मानना क्या हुआ। इसी तरह अल्लाह के सामने करते हैं, अल्लाह ना चाहता तो ऐसा ना होता, अल्लाह ना चाहता तो ऐसा ना होता। ये इसरार है, वलम युसिर वला मा फालू वहम यालमून, यानी वो दानिस्ता नहीं करते, उनको जब इल्म होता है ना कि ये गलती है वो फौरन इतराफ करते, वो कभी इसरार नहीं करते। इसरार गुनाह से भी ज़्यादा बुरा है कि ढीठ हो जाओ आप। फिर ये अब ये सिफात गिनवा के अल्लाह ताला ने अब फरमाया उलाई का जजा हम, ये लोग हैं जिनकी जजा है क्या, मगफिरत मिन रब्बिहिम, मगफिरत उनके रब की तरफ से। ये लोग हैं जिनको अल्लाह माफ़ कर देता है, ये वो लोग हैं जब अल्लाह की तरफ माफ़ी के लिए आते हैं अल्लाह ने इनको मगफिरत भी दे दी। पहले क्या आया शुरू में, भागो भागो दौड़ो इसके लिए, ये लोग हैं जिनको अल्लाह माफ़ करता है। और इनके लिए क्या, व जन्नातुन तजरी मिन तहतिहल अनहारु खालिदीन फीहा, और इनके लिए एक जन्नत नहीं है, जन्नात हैं, बागात हैं जिनके नीचे नहरें बह रही हैं, उसमें हमेशा रहेंगे। वह नेमा अजरुल आमिलीन, कितना अच्छा बदला है, किसका, बातें करने वालों का, तकरीरें करने वालों का, जो टीचर हैं बन जाते हैं उनका, जीपीएल बन जाए उनका, रोब झाड़ने वालों का, हम बड़े नेक हैं, चादरें लेने वालों का, हमने नकाब और हिजाब शुरू कर लिए उनका, नेमा अजरुल आमिलीन, जो अमल करते हैं इन बातों पर, जो अमल करके दिखाएं, जो प्रूव करके दिखाएं, जो साबित करें कि हाँ हम सीरियस हैं वाकई जन्नत खरीदने में, जिनकी सिर्फ बातें ना हों। तो ये जब इंसान ये काम करेगा मगफिरत भी उसको मिलेगी। तो मगफिरत के लिए कभी भी शर्माओ नहीं कि अब ये हो गया, हाय शैतान का था, अब तेरे से फिर हो गया, अब तूने फिर गुस्सा कर लिया, आज तो लेक्चर सुन के आई थी अभी हो गया, अब आप कहते हैं छोड़ो मेरे से तो मैंने कभी सही होना ही नहीं, मेरे जैसे लोगों का कोई इलाज नहीं, छोड़ो मैं नहीं, ये इनमें से नहीं मैं हो सकती, और माफ़ करना, अब फिर देखो मैंने उस दिन माफ़ किया था फिर मेरे दिमाग नहीं। शैतान आपको कहेगा, शैतान कहेगा, लेकिन बार बार फिर दोबारा तौबा करके फिर कहना ओह ये हो गया, नो अब मुझे वर्क करना है इस पर दोबारा, अब नहीं करना मुझे, अपने आप को रिमाइंड कराएं। इसके लिए मेहनत करनी पड़ेगी, कोशिश करनी पड़ेगी, आसानी से नहीं आएगा ये, क्योंकि जो आदतें बिल्ड इन हो जाती हैं ना, जिनके साथ हम मैच्योर हुए होते हैं, बड़ी कोशिश करनी पड़ती है, अब सांचे हमारे बन चुके हैं, हम पक्के हो गए, बड़ी मेहनत करनी पड़ेगी। एक दिन गिरोगे, दो दिन गिरोगे, साल दो साल, लेकिन अगर आप लगे रहोगे तो एक दिन अचीव करोगे। साल बाद हो सकता है 10% मैंने अपने आप को कंट्रोल किया, दो साल बाद हो सकता है 20% कंट्रोल किया, पहले मैं बहुत गुस्से वाली होती थी, अब हो सकता है कि मैं 50% रह गई, कुछ तो बेहतरी आए। अल्लाह ने देखना है कि ये इम्प्रूव तो कर रही है ना, अल्लाह ने ये नहीं देखना परफेक्ट हुई है कि नहीं, इसने लेक्चर सुना था, अल्लाह ने देखना है हाँ इसने उस दिन से शुरुआत की थी, अब ये देखो आगे आगे बढ़ रही है। पहले गुस्से में मैं आती थी तो लोगों से बदतमीजी करती थी, इधर फोन उठाया उसको झाड़ पिलाई, उधर उसको कर दिया, ओ तू इधर फलां गालियां ये, अब क्या है, अब मैंने अपनी आवाज़ को धीमा कर लिया, अब गुस्सा तो आता है, पिया तो अभी भी नहीं लेकिन आवाज़ धीमी हो गई, अब अच्छी तरह बात करनी शुरू की, अब उसके बाद आहिस्ता आहिस्ता थोड़ा और कंट्रोल आया, मुंह से तो पता चलता है लेकिन फिर भी मैं कुछ बोली नहीं, फिर आहिस्ता आहिस्ता और कंट्रोल आया तो फिर अब पीने लगी। तो स्टेप बाय स्टेप होता है, हम परफेक्ट नहीं हैं ना, अल्लाह ने हमसे परफेक्शन डिमांड की है, लेकिन ये चीज़ें हम ज़रूर कर सकते होंगे तो अल्लाह ताला ने हमें फरमाया। अल्लाह ताला ने कभी उस चीज़ को इंसानों से डिमांड नहीं किया जो वो कर ही नहीं सकते, उसको नहीं किया डिमांड, इसका मतलब वी कैन डू इट, बस ये कह के हिम्मत हार देना हम कर ही नहीं सकते तो फिर कभी नहीं कर सकते। लेकिन जब हम कहें ना अल्लाह तेरी मदद चाहिए, तेरी तौफीक से ही हमने करना है, हमारी हिम्मत नहीं है, लेकिन हम तुझसे तौफीक मांगते हैं तो फिर हो जाएगा। इसलिए अल्लाह से तौफीक मांगे, हमने कहाँ से करना है, हम तो हैं कमज़ोर, अल्लाह तौफीक जिस काम की दे देना वो हो जाया करता है। तो इसलिए अल्लाह से तौफीक मांग के आज से हम शुरू करें, इसको दर्स वगैरह ना लिया करेंगे, तो दर्स सुनने जा रहे हैं, दर्स सुन के आ गए, दर्स बड़ा अच्छा था, मैं कुछ लोगों को पूछती हूँ अच्छा वो मुझे कहते हैं दर्स बड़ा ही अच्छा था, मैं कहती हूँ अच्छा आपने क्या सुना, मुझे भी कोई बात बताएं, मैं ये नहीं पता हमें क्या सुना, ये नहीं याद हमें, तो आपने वैसा दर्स नहीं सुनना प्लीज़, ठीक है लेके जाना, कहते क्या बताओ क्या सुना, तो एक पॉइंट भी नहीं, अब याद ही नहीं क्या सुना, तो वो तो वहीं छोड़ के चले गए, तो वो वाला नहीं हमने करना, ठीक है ये वो दर्स नहीं होना चाहिए। इसमें वाकई हमारे पास कोई प्रैक्टिकल पॉइंट्स हैं जिनको हमने लेके चलना है, आज से घर जाके अल्लाह से हर नमाज में दुआ करनी, अल्लाह मुझे इस तरह का बना दे जैसा मैंने ऐसे सुना है, मोहसिनीन में से बना दे, मुत्तकीन में से बना दे, जो गुस्सा पी जाते हैं अल्लाह उनमें से बना दे, तो हम हो सकता है कुछ कोई हमें 10 साल बाद मिले, तो हो सकता है हम कोई कूल माइंडेड ही हों, है ना। तो अल्लाह की रहमत से उम्मीद है, अल्लाह जिसको तौफीक दे दे। इतने इतने देखें सहाबा के वो ज़माने के अंदर, तो उमर जैसे अपना गुस्सा अगर कंट्रोल कर सकते हैं जिनका गुस्सा इतना मशहूर था, तो फिर कोई और भी कर सकता है। ठीक है, तो अल्लाह ताला हमें तौफीक अता फरमाए कि जिन जो आयात हमने पढ़ी हैं इनकी मिसल हम बन जाए, अल्लाह जन्नत में दाखिल होने वाले हैं, अल्लाह ताला हमें ऐसा बना दे। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।